بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. الله سبحانه وتعالى کا نام بہت بابرکت ہے، اللہ کی شان بہت اعلیٰ ہے، سارے کمالات اور خوبیاں اللہ سبحانہ وتعالیٰ کے پاس ہیں، سارے خزانے اللہ کے قبضے میں، اللہ کے نزدیک ہر چھپی ہوئی چیز ظاہر ہے، ساری مخلوق کے دل اللہ کے سامنے مسخر ہیں، اور اللہ سبحانہ وتعالیٰ کے ایک ارادے میں سارے عالم کی پیداوار ہے. صرف اللہ کا نام اللہ یہ سارے زمین و آسمان ساری کائنات سے زیادہ قیمتی ہے. میرے محترم دوستو، بزرگو، ہماری امت کی مقدس مائیں اور بہنیں، تعلیم کا مقصد اللہ کی عظمت، اللہ کے وعدوں کا یقین، دنیا اور آخرت کی حقیقت، زندگی کا مقصد اور نیکیوں کی دوڑ میں لگنا. آنکھوں سے جو نظر آ رہا ہے، کانوں سے جو سنائی دے رہا ہے، دنیا کی باتیں، اس میں تو غلطی کی گنجائش ہے. ہو سکتا ہے ہمیں ٹھیک سے سمجھ میں نہیں آیا، ہو سکتا ہے لوگوں کا بولنا غلط ہو، لیکن اللہ سبحانہ وتعالی اور رسول اللہ صلی اللہ علیہ وسلم کی باتوں میں 100% سچائی ہے اور میرے فائدے کی بات ہے. کس چیز سے اللہ پاک خوش ہوتے ہیں، اس کام کو کرنے کا نبی صلی اللہ علیہ وسلم کا طریقہ کیا تھا، اس کام کو کرنے سے کیا ملے گا، اس کے لیے بزرگوں کی مجالس میں بیٹھنا، ان کی ملفوظات سننا. اللہ تعالیٰ کا حکم ہے، یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین. ایمان والو، اللہ سے ڈرو اور سچے لوگوں کے ساتھ رہو. جو آدمی دین سیکھنے جائے، فرشتے اس کے لیے پر بچھاتے ہیں اور اللہ کی مخلوق دعاؤں میں لگ جاتی ہے. ذکر کی مجلس کو فرشتے گھیر لیتے ہیں. علم دین کا ایک باب سیکھ لینا 1000 رکعت نفل کے برابر ثواب. ایک سنت زندہ کرنے کا ثواب شہید کا سا درجہ ملے گا، اور بعض روایتوں میں 100 شہداء کا ثواب. جو آدمی دین میں اچھا طریقہ جاری کرے گا، جو لوگ اس کو فالو کریں گے، ان سب کا ثواب اس کو ملتا رہے گا. قرآن سننے کا ثواب، حدیث سننے کا ثواب، ساری اچھی اچھی نیتیں کر کے آدمی دین کی مجلس میں بیٹھے، اللہ پاک راضی ہو جائیں اور سارے لوگ اللہ کے اولیاء بن جائیں. ہمارا وقت، صحت، طاقت، اسباب سب اللہ کی خوشی میں استعمال ہو. ہماری امت اور معاشرے سے جہالت اور غفلت اور غلط خواہشات اور نافرمانی ختم ہو جائے. دین ہمارے گھروں میں، پاس پڑوس میں، محلے میں، ملکوں میں، ساری دنیا میں دین زندہ ہو جائے. جو آدمی اس لیے علم دین سیکھے کہ اسلام زندہ ہو جائے، اسلام کا احیاء ہو، تو اس آدمی اور پیغمبر کے درمیان صرف ایک درجے کا فرق ہوگا. اتنے فضائل دین سیکھنا اس لیے کہ دین زندہ ہو جائے سارے عالم میں. تا قیامت تک روئے زمین کے ہر علاقے میں جو انسان پیدا ہوں گے، بغیر دین والوں کو دین کی دعوت پہنچ جائے اور وہ مسلمان ہو جائیں، اور سارے اہل ایمان اہل تقویٰ والے ہو جائیں. یہ نیتیں لے کر جو ہمارے بس میں ہے دین سیکھنا سکھانا، اور عالمی فکر رکھنا کہ اے اللہ، اچھی باتیں، اچھی تعلیم، دین کی باتیں، سنت طریقے ساری دنیا میں پھیلا دیجئے. اللہ کے خزانے میں سب کچھ ہے. اور یہ دعا فرمائیں کہ اے اللہ، پوری دنیا میں جو علم دین پڑھایا جا رہا ہے، سکھایا جا رہا ہے جگہ جگہ، میں خود تو وہاں پہنچ نہیں سکتا، وقت بھی محدود، صحت طاقت بھی محدود، اسباب بھی کم، یا اللہ وہ ساری اچھی صفات اور علم کا نور میرے اندر ڈال دیجئے، اور ساری دنیا میں جو اللہ کی مخلوقات، انسان اور دوسرے دعائیں کر رہے ہیں، وہ اللہ وہ دعائیں ہماری طرف سے بھی قبول فرما لیجیے. अल्लाह सुबहाना व ताला की नज़र से दुनिया को देखना और अल्लाह जैसा बताएं दुनिया ऐसी है वैसा ही समझना। अल्लाह से कोई चीज़ दूर नहीं है, अल्लाह के पास माजी मुस्तकबिल पास्ट और फ्यूचर नहीं होता, सब हाल है। हज़ारों साल पहले क्या हुआ था और हज़ारों साल पहले क्या होगा, सब अल्लाह के सामने है। जैसे हम हाल में चीज़ों को देखते हैं, हर चीज़ अल्लाह के सामने। अल्लाह सुबहान व ताला को राज़ी करने के लिए बंदा बनना पड़ेगा। तो दीन मेहनत से आएगा, शौक़ से और क़ुरबानी से, थोड़ी क़ुरबानी, दूसरों की खैरख्वाही, सीखना सिखाना और अपने पास पड़ोस ख़ानदानों महलों शहरों की फ़िक्र करना। जब अल्लाह पाक खुश होंगे तो अल्लाह पाक आसमान में ऐलान फरमा देते हैं, जिब्राइल अलैहिस्सलाम से कहते हैं मैं इस बंदे से खुश हूँ, तो जिब्राइल अलैहिस्सलाम फरिश्तों में ऐलान कर देते हैं कि अल्लाह पाक इस बंदे से खुश हैं। फिर वो फरिश्त ज़मीन में ऐलान हो जाता है, तो कबूलियत रख दी जाती है। अब आप जो भी काम करेंगे दीन सीखने सिखाने का, उसमें कबूलियत आ गई तो बरकतें ही बरकतें, रहमतें ही रहमतें। इसलिए डर डर कर चलने वालों की इस्लाह होती है हर मामले में, इबादत, अकायद, मामलात, माशरत, दीन के किसी मामले में, रहन सहन, अखलाक, उसमें डर डर कर चलने वालों की इस्लाह होती है। हज़रत मुफ्ती शफ़ी मोहम्मद साहब रहमतुल्लाह अलैह, मारुफुल कुरान के मुअल्लिफ, हज़रत की सारी उम्र फतवे बताते हुए, लिखते लिखाते और हज़ारों सवालात के जवाब देते हुए गुजरी। 70 साल की उम्र को पहुंच गए, सारी ज़िंदगी आधी सेंचुरी फतवे देते हुए गुजरी और नमाज के ही मसले मसाइल बताते हुए गुजरी 50 साल दूसरों को सिखाते हुए। फरमाते हैं कि बाज़ औकात नमाज में खुद मुझको ऐसा मसला पेश आ जाता है कि शक हो जाता है कि नमाज हुई कि नहीं मेरी, तो मैं उलमा से मशवरा करता हूँ, किताबें देखता हूँ, मालूम करता हूँ कि मेरी नमाज ठीक हो गई कि नहीं हो गई। तो हज़रत शेखुल इस्लाम फरमाते हैं कि ये हाल था हज़रत शेख मुफ्ती साहब का, और हमारा आवाम का ये हाल है कि कभी ख्याल गुजरता ही नहीं कि हमारी नमाज भी ख़राब हुई होगी, ख्याल ही नहीं गुजरता। तो दीन सीखने सिखाने के लिए थोड़ी मेहनत करनी पड़ेगी। इब्ने अब्बास रज़ियल्लाहु अन्हु की रिवायत है कि पूछा गया कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जिन लोगों के पास हम बैठते उठते हैं उनमें सबसे अच्छा आदमी कौन है? आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि ऐसा आदमी जिसका देखना तुमको अल्लाह ताला की याद दिला दे और उसका बोलना तुम्हारे इल्म दीन में तरक्की दे और उसका अमल तुमको आखरत की याद दिला दे। लुक्मान अलैहिस्सलाम ने अपने बेटे से फरमाया, बेटा तुम उलमा के पास बैठने को अपने ज़िम्मे लाजिम रखना और हिकमत वालों की बातों को सुनते रहना, क्योंकि अल्लाह ताला मुर्दा दिल को हिकमत के नूर से इस तरह ज़िंदा कर देते हैं जैसे मुर्दा ज़मीन को मौसलाधार यानी तेज़ बारिश से ज़िंदा कर देते हैं। अल्लाह अल्लाह ताला हमें तौफीक दे कि हम ऐसी मजालिस और ऐसे बुजुर्गों को तलाश करें और उनसे जाकर दीन सीखें। हदीस शरीफ में ये मज़मून आया कि तुम दुनिया और आखरत की भलाई हासिल कर सकते हो, ऐसी बात ना बतलाऊं। एक तो अहले ज़िक्र की मजालिस को मजबूत पकड़ लो, दूसरे जब खुद अकेले हो तो जहाँ तक मुमकिन हो अल्लाह के ज़िक्र के साथ ज़बान को हरकत में रखो। हज़रत हकीमुल उम्मत में ये रिसाला लिखा, उसमें फरमाया कि तजुर्बे से मालूम हुआ कि सोहबत यानी अच्छे लोगों के अच्छे माहौल की सोहबत और कंपनी इन्वायरमेंट, ये सोहबत नेक जड़ है तमाम दीन की, तमाम दीन की जड़ है अहलुल्लाह नेक लोगों के साथ उठना बैठना। दीन की हकीकत, दीन की हलावत, दीन की स्वीटनेस, दीन की कुव्वत के जितने ज़रिए हैं उन सब से बढ़कर उन एक ज़रिया नेक लोगों की सोहबत है। अल्लाह ताला हमें कबूल फरमाए और नेक लोगों को ढूंढ कर उनके साथ बैठने की तौफीक अता फरमाए। जिसके दिल में भी अच्छी नीयत होगी और तलब और शौक होगा वो दीन सीख लेगा। देने वाले अल्लाह ताला हैं और सीखने वाले को बकदर उसकी इस्तेदाद और कैपेसिटी और उसका अपना शौक वो सीख जाएगा, क्योंकि देने वाले अल्लाह ताला हैं। درمیان میں جو واسطہ ہے کوئی آدمی پڑھ رہا ہو کتاب تعلیم پڑھ رہا ہو وہ اس کی کوئی حقیقت نہیں ہے. یہ قصے سے حضرت شیخ الاسلام نے قصہ سنایا اور یہ قصہ ہے حضرت شیخ رشید الدین گنگوہی رحمۃ اللہ علیہ کا جو بہت بڑے یعنی امام ربانی کہلاتے تھے, دارالعلوم دیوبند کے سرپرست تھے. دارالعلوم دیوبند سے اللہ نے جو دین کا کام لیا اور کتنے بچوں نے دین سیکھا اتنے علماء نے, تو اس کے پیچھے جو شخصیت حضرت گنگوہی رحمۃ اللہ علیہ, اور ان کا کیا حال تھا کہ ان کے شیخ شیخ مہاجر مکی رحمۃ اللہ علیہ فرماتے تھے کہ میرا شاگرد اتنا بڑا اللہ والا ہے کہ چاہیے تو تھا کہ یہ میرا شیخ ہوتا اور میں اس کا شاگرد ہوتا. ان کے شیخ فرمائے, انہوں نے اپنے شیخ کو خط لکھا کہ حضرت شریعت طبیعت بن گئی ہے, تعریف کرے کوئی یا مذمت کرے, یعنی میری تعریف کرے یا میری برائی بیان کرے, میرے لیے برابر ہے, میرے اوپر کوئی اثر نہیں ہوتا, اور کسی بھی حکم شرعی میں کوئی اشکال نہ رہا, یعنی اسلام کے کوئی بھی حکم میں مجھ کو کوئی ڈاؤٹ نہیں رہا اور شریعت میری طبیعت بن گئی ہے. یعنی اسی چیز کو دل چاہتا ہے جو قرآن اور سنت میں ہے, کوئی دوسرا خیال آتا ہی نہیں. تو جب ان کے شیخ کو یہ خط ملا کہ شاگرد کا یہ حال ہو گیا ہے, تو انہوں نے اب خط کو اپنے سر پر رکھ لیا کہ ہمیں اب تک یہ چیز نصیب نہیں ہوئی. تو حضرت گنگوہی رحمۃ اللہ علیہ کا حال یہ تھا کہ دارالعلوم دیوبند میں دستار بندی کا جلسہ ہوا, جلسہ ہوتا ہے فنکشن, چیزیں انعامات تقسیم کیے جاتے ہیں, ظہر کی نماز ہوئی. تو حضرت نماز کے بعد افسوس کے ساتھ ایک کونے میں بیٹھ گئے. تو شاگردوں نے آ کے پوچھا, حضرت کیا ہوا, آپ پریشان نظر آ رہے ہیں. نہیں نہیں جاؤ بھائی. تو کسی نے پوچھا, نہیں ضرور بتائیے کیا مسئلہ ہوا آج آپ کے ساتھ. کہنے لگے, مسئلہ یہ ہوا کہ 35 سال کے بعد آج ایسا ہوا کہ جب میں مسجد میں نماز کو پہنچا تو امام سورہ فاتحہ پڑھ چکا تھا. امام سورہ فاتحہ پڑھ چکا تھا, نماز قضا نہیں ہوئی, جماعت کی نماز مسجد میں ملی, پہلی رکعت ملی, کچھ نہیں چھوٹا, صرف یہ افسوس ہوا کہ ذرا پہنچا تو سورہ فاتحہ نکل گئی تھی اور 35 سال کے بعد یہ واقعہ پیش آیا. تو ہم بیٹھ کر افسوس کر رہے تھے, اتنے بڑے بزرگ تھے. تو وہ اپنے شاگردوں کو اپنی مجلس میں فرمایا کرتے تھے کہ دیکھو بھائی, میری مثال ایک ڈاکو کی سی ہے, میری مثال ڈاکو کی سی ہے, کوئی بزرگ بزرگ کچھ نہیں ہے یہ. تو پھر انہوں نے قصہ سنایا ڈاکو کا کہ دیکھو, ایک آدمی ڈاکہ ڈالا کرتا تھا, بڑی محنت مشقت سے راتوں رات محنت کر کے کچھ پیسے ویسے جمع کر کے لایا کرتا تھا. ایک دن اس نے دیکھا کہ ایک بزرگ کہیں بیٹھے ہوئے ہیں جنگل میں یا کسی جگہ, اور لوگ آ کر کے ان کے ہاتھ پیر چوم رہے ہیں, کوئی تحفے لا کے دے رہا ہے, کوئی مٹھائی لے کے آ رہا ہے. تو ڈاکو نے کہا کہ یہ تو بڑا اچھا پیشہ ہے, میں تو خامخواہ ڈاکے ڈالتا ہوں, راتوں کو مشقت اٹھاؤ, جان کو خطرے میں ڈالو, پھر اس کے بعد پتہ نہیں آمدنی ہوئی کہ نہیں ہوئی, حلال ہے کہ نہیں ہے, یہ تو بہت اچھا راستہ مجھے نظر آ گیا. اب ڈاکو نے سارے اپنے کام پھینک دیے اور تسبیح لے کے ایک مسلح لے کے جنگل میں بیٹھ گیا. جب وہ بیٹھ گیا تو اب آس پاس جو لوگ گزر رہے ہیں کہ بھئی کوئی ہے یہ, تو لوگ آنے شروع ہو گئے. لوگ آنے شروع ہو گئے تو اس نے جو ہے کچھ سیکھ رکھے تھے, کسی کو کوئی تسبیح بتا دی یہ پڑھ لو, کسی کو دعا بتا دی یہ پڑھ لیا کرو, وہ جو ہے جنگ لوگ آگے وہاں ٹھہرنا شروع ہو گئے. اب ہوتے 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 وہاں پر ایک خانقاہ تیار ہو گئی. قصہ ہے, تحفے بھی آ رہے ہیں, آمدنی بھی ہو رہی ہے, مٹھائیاں بھی آ رہی ہیں, اور وہ بیٹھا ہوا ہے ایک جعلی شیخ. تو قصہ یہ ہوا کہ بعض لوگ بہت ہی ادب سے اور اخلاص کے ساتھ اور بہت اچھی نیت لے کر وہاں آنے لگے, وہ اتنے بڑے کوئی بزرگ ہیں تو ہمیں ان سے سیکھنا. تو جب وہ لوگ آئے تو, اور اس نے جو بتائی ان کو تسبیح تلاوت یہ پڑھو, وہ تو اللہ کا نام تھا, ان لوگوں نے خوب شوق سے ذکر کیا, اللہ کا نام پڑھا اور خوب محنتیں کی, اتنی محنت کی اتنی محنت کی کہ وہ سب لوگ شاگرد اللہ کے ولی ہو گئے, وہ پہنچ گئے اپنے مقام پہ. تو ان سب لوگوں نے ایک دن طے کیا کہ ہمیں آج جو ہے ذرا اللہ کے بارگاہ میں دعا کر کے توجہ سے معلوم کرنا چاہیے کہ ہمارے شیخ کا مقام کیا ہے, کہ بہت بڑے اونچے مقام پر ہے. تو سب نے توجہ کی, جو مراقبات ہوتے ہیں, اور بڑی کوشش کی, ان کو اپنے شیخ کا کوئی مقام نظر ہی نہیں آیا کیونکہ تھا ہی نہیں. تو انہوں نے کہا چلو حضرت سے ہی پوچھ لیتے ہیں. تو آئے وہ ڈاکو کے پاس और फरमाया कि हम लोगों ने बड़ी कोशिश की, रियाजतें मुजाहदात किए और अल्लाह के दरबार में तकर्रुब और जाके कोशिश की कि आपका जो वहाँ स्टेटस है वो मालूम हो जाए, लेकिन अब तक मिला नहीं। मालूम होता है कि आप बहुत ही किसी ऊंचे आसमान पर हैं। तो अब उस बेचारे को बहुत अफसोस हुआ, रोने लगा और उसने अपनी हकीकत खोल दी कि बेटा मैं तो सिर्फ यहाँ इसलिए धोखे को बैठ गया था कि मुझे कुछ हदिये मिलेंगे, तोहफे मिलेंगे, असल मुकर्रबीन तुम लोग हो, तुमने मेहनत की, पढ़े, वजीफे, तौबा की, तकवा अख्तियार किया, तो अल्लाह ने तुम्हें नवाज दिया, मैं तो वही डाकू का डाकू। तो अब सारे जो शागिर्द थे पूरी खानकाह, उन बेचारों को परेशानी हुई, उन्होंने मशवरा किया कि देखो कुछ भी है, हमको मिली है ये दौलत इसके वास्ते से, इसने कुछ ना कुछ सेटअप तो लगाया था। तो अब सारों ने बैठ करके तवज्जा देनी शुरू की, शागिर्दों ने शेख पे तवज्जा देनी शुरू की कि या अल्लाह इसका भी काम बन जाए, इसको भी तौबा करा दीजिए कि अब ये सही मानों में ये भी मुसलमान ठीक हो जाए। तो अल्लाह पाक ने उनकी बरकत से उस्ताद को भी ठीक कर दिया। तो हज़रत गंगोही रहमतुल्लाह अलैह इससे फरमाते हैं कि भाई मेरी मिसाल तो डाकू की सी है, तुम लोग कहाँ आ बैठे, कहाँ जाओ भाई, वो ये फरमाया करते थे। और इससे किस्से से हज़रत शेखुल इस्लाम ये फरमाते हैं कि देखो दीन की तबलीग और बात सुनाना हर आदमी कर सकता है, चाहे खुद अमल ना करता हो। और एक बात यह है कि किसी एक के दिल में भी अच्छी बात और नेकी पर अमल हो गया तो ये सदका जारिया है। और क्या मालूम अल्लाह ताला आपसे क्या काम लें, किसकी हिदायत का वास्ता बना दें। और सीखने वाले की तलब और शौक और नीयत पे फैसला हो जाता है, देने वाले अल्लाह ताला है, दरमियान में कोई भी हो। इस किस्से से बहुत सारे फजाइल मालूम हुए कि दीन की बातों को सीखने सिखाने में शर्म नहीं करना चाहिए। जो भी मौका मिल जाए किसी को, कोई बात दीन की हम पहुंचा सकें तो ज़रूर पहुंचा दें। अब यहां से आज की तालीम शुरू होती है, नेकियों के पहाड़। ये हज़रत मुफ्ती आसिम अब्दुल्ला साहब की किताब है, नेकियों के पहाड़। फरमाया, इसमें हदीस शरीफ है, उबादा बिन सामित रदी अल्लाह अन्हु फरमाते हैं कि मैंने रसूल सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते हुए सुना कि जो आदमी मोमिन मर्दों और मोमिना औरतों के लिए बख्शिश की दुआ मांगेगा, अल्लाह ताला उसके बदले में उसके लिए मोमिन मर्द और मोमिना औरतों की तादाद के बराबर नेकियां लिखेंगे। अल्लाहुम्मग़फिर लिल्मोमिनीन वल्मोमिनात। तो मुफ्ती साहब ने लिखा कि अगर आप रोज़ाना एक मरतबा ये कलिमात कह दें, पूरे कलिमात हैं, अल्लाहुम्मग़फिर ली वलिल्मोमिनीन वल्मोमिनात वल्मुस्लिमीन वल्मुस्लिमात, तो दुनिया में जितने मोमिन मर्द हैं और जितनी मोमिन औरतें हैं, यानी 1 अरब से ज़्यादा, 1 बिलियन से ज़्यादा, उनकी तादाद के बराबर आपके नामे आमाल में नेकियां लिख दी जाएंगी। फिर आगे उन्होंने कहा कि फ़र्ज़ कीजिए रोज़ाना आपने ये अमल किया तो 1 हफ्ते में कितनी नेकियां हो गई, महीने में कितनी, साल में कितनी, और 20 साल में कितनी नेकियां आपके नामे आमाल में आ गई। छोटे छोटे अमल पर बड़े बड़े सवाब, बड़े बड़े सवाब। नमाज पर मेहनत की जाए, तहज्जुद, अवाबीन, इशराक, सलातु तस्बीह, किसी की नमाज रह गई हो जब से बालिग हुए उसके बाद, तो कज़ा नमाज जल्द अज जल्द पढ़कर उसको उससे फारिग हो जाए। कुरान शरीफ पर मेहनत की जाए, जिक्र पर मेहनत की जाए, तौबा इस्तिग़फ़ार पर मेहनत की जाए, दुआ पर मेहनत की जाए। मौलाना पालनपुरी रहमतुल्लाह अलैह उन्होंने बयान में फरमाया कि अल्लाह पाक दिखाते हैं चीज़ों में, असबाब में, फलां से होगा फलां से होगा, लेकिन अल्लाह ने रखा है अमलों में। जितने अमल करोगे नूरानी तो दुनिया भी बन जाएगी, आखरत भी बन जाएगी। और आदमी धोखे में है, असबाब को समझ रहा है कि यहाँ से आएगा, आएगा अल्लाह के ख़जाने से, अल्लाह पाक देने वाले। हज़रत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह उन्होंने रिसाला लिखा नजातुल मुस्लिमीन, गुनाहों का कफ़ारा, में बड़ी उम्र के लोगों के लिए हज़रत ने एक फ़ज़ाइल का ये हदीस दर्ज की है। फ़ज़ाइल आमाल में भी है, दूसरी किताबों में भी है। हज़रत उम्मे हानी रदी अल्लाह अन्हा फरमाती हैं कि एक दिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ लाए, मैंने अर्ज़ किया या रसूल अल्लाह मैं बूढ़ी और ज़ईफ़ हो गई, मुझे ऐसा अमल बतला दीजिए जिसको बैठे बैठे कर लूँ। फरमाया कि तुम 100 मरतबा सुबहान अल्लाह पढ़ लिया करो, उसका सवाब इतना है कि बनी इस्माइल के 100 गुलाम आज़ाद करने का सवाब हो। 100 मरतबा अल्हम्दुलिल्लाह पढ़ा करो, उसका सवाब इतना है जैसे 100 घोड़े अल्लाह के रास्ते में जिहाद के लिए वक्फ किए हों। और 100 मरतबा अल्लाह अकबर पढ़ा करो, उसका सवाब इतना है जैसे 100 ऊंट कुर्बान किए हो। और 100 मरतबा ला इलाहा इल्लल्लाह पढ़ा करो कि उसका सवाब आसमान और ज़मीन की फिजा को भर देगा, और उस दिन किसी का अमल उससे अफजल अल्लाह की बारगाह में ना जाएगा सवाए इसके कि वो आदमी भी यही अमल इख्तियार करे। अगली हदीस हजरत ने दर्ज की, जो आदमी किसी मुसलमान भाई की हाजत पूरी करने में कोशिश करे, खा उसकी कोशिश कामयाब हो या नाकाम रहे, अल्लाह ताला उसके अगले पिछले गुनाह माफ कर देंगे। मुसलमान की हाजत पूरी करने की कोशिश करना और उसको 2 परवाने, 2 परमिट मिल जाएंगे, एक जहन्नम की आग से और दूसरे निफाक और हिपोक्रेसी से बरात लिख कर दे दिए जाएंगे। बड़े बड़े फजाइल मुसलमानों की हाजत रवाई। अगली रवायत नकल फरमाई हजरत ने, यहाँ पर सारे हवाले सनद और ये चीज़ें नहीं पढ़ी जा रही, इसको नजातुल मुस्लिमीन रसाले में देख लिया जाए। हजरत ने फरमाया कि रवायत है कि जिस शख्स ने किसी नाबीना आदमी, कोई ब्लाइंड है आंखें देख नहीं सकता, किसी नाबीना को 40 कदम तक उसका हाथ पकड़कर पहुंचा दिया, सड़क पार करा दी, किसी नाबीना को 40 कदम तक हाथ पकड़कर पहुंचा दिया, उसके लिए जन्नत वाजिब हो गई, और बाद रिवायात में है कि उसके सब पिछले गुनाह माफ हो गए। एक खसलत हजरत ने लिखी कि बड़ी उम्र को पहुंचना, यानी 80-90 साल की उम्र को पहुंच जाना, उसके क्या फजाइल हैं। बैहकी ने किताबु जोहद में अनस रदी अल्लाह से रवायत किया कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो आदमी इस्लाम में 40 साल की उम्र को पहुंच जाए तो अल्लाह ताला उससे जुनून और जुजाम और बर्स को दफा कर देता है, यानी बाज़मूज़ी बीमारियां हैं अब उसको नहीं होंगी। अगर 50 साल की उम्र को पहुंच जाए तो अल्लाह ताला उसका हिसाब नरम फरमा देंगे, और 60 साल की उम्र को पहुंच जाए तो अल्लाह ताला उसको अपनी अनाबत यानी अपनी तरफ रुजू अता फरमा देते हैं, यानी अल्लाह की तरफ उसको ताल्लुक कुछ होने लगता है। 70 साल को पहुंच जाए तो अल्लाह ताला उससे मोहब्बत फरमाते हैं और आसमान वाले उससे मोहब्बत करने लगते हैं। अगर 80 साल की उम्र को पहुंच जाए तो अल्लाह ताला उसके हसनात और नेकियों को कबूल फरमा लेते हैं और उसकी सैयात और बीमारियों को माफ़ फरमा देते हैं, और अगर 90 साल की उम्र को पहुंच जाए तो उसके अगले पिछले सब गुनाह बख्श देते हैं, दुनिया में ही बख्शा गया, और उसका नाम खुदा का कैदी हो जाता है और उसके घर वालों के बारे में उसकी शिफात कबूल की जाती है। जितनी बड़ी उम्र को पहुंच जाए उतना गोल्डन हो जाता है, इसलिए बड़ी उम्र के बुजुर्गों का बहुत अदब करना चाहिए। हजरत आरिफ बिल्ला हजरत डॉक्टर अब्दुल हई साहब फरमाते थे कि मैं जिंदगी भर का नचोड़ तुम्हें समरी बताता हूँ, लाइफ टाइम। एक तो अल्लाह ने जितनी नेमतें दी उस पर शुक्र करो, और दूसरे बड़ी उम्र के लोगों का खूब अदब किया करो। दो बातें बता। अगला मजमून है अल्लामा जज़री रहमतुल्लाह अलैह किताब हिस्नुल हसीन, उसमें अल्लाह के नामों का जिक्र है, इसमें आज़म और अल्लाह के असमाउल हुस्ना उनको याद करना चाहिए, और मुख्तलिफ अहादीस के इसमें उससे रवायतें हैं। बहुत मुस्तनद किताब है हिस्नुल हसीन, ये अरबी में, उर्दू में, अंग्रेज़ी में, मुख्तलिफ ज़बानों में मिलती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी को कहते हुए सुना, या ज़ल जलाल वल इकराम, ऐ अजमत और जलाल और एहसान और इकराम के मालिक, या ज़ल जलाल वल इकराम। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम्हारी दुआ कबूल की जाएगी, अब तुम जो चाहे मांगो। इस्मुल आज़म पे तहकीक है कि इसमें आज़म क्या है। तो एक आया या ज़ल जलाल वल इकराम। एक और हदीस में आया कि अल्लाह ताला की तरफ से एक फरिश्ता मुकर्रर है, जो आदमी 3 मरतबा कहे या अरहमर राहिमीन, ऐ सब रहम करने वालों में ज्यादा रहम करने वाले या अरहमर राहिमीन, तो फरिश्ता उससे कहता है कि बेशक अरहमर राहिमीन सबसे बड़े रहम करने वाले तुम्हारी तरफ मुतवज्जह हैं अल्लाह पाक, तो अब तुम जो चाहे दुआ मांगो, जो चाहे सवाल करो, अल्लाह पाक मुतवज्जह है, फरिश्ता आवाज़ लगाता। एक हदीस में आया, रसूल सल्लल्लाहु अलैहि वसल्लम एक आदमी के पास से गुजरे जो या अरहमर राहिमीन कह रहा था, फरमाया कि तुम जो चाहे मांगो, अल्लाह ताला की निगाह करम तुम्हारी तरफ है। हदीस में आया कि जो आदमी अल्लाह से 3 मरतबा जन्नत मांगे, تو جنت بھی کہتی ہے کہ اے اللہ اس آدمی کو جنت میں داخل فرما دے، جنت اس کے لیے دعا کرنے لگتی. اور جو آدمی اللہ سے تین مرتبہ جہنم سے پناہ مانگے تو جہنم کہتی ہے کہ اے اللہ اس شخص کو جہنم کی آگ سے پناہ دے دے. سب لوگ مل کر کے دعا کریں، اللہم نسألک الجنہ ونعوذ بک من النار، اللہم نسألک الجنہ ونعوذ بک من النار، اللہم نسألک الجنہ ونعوذ بک من النار. حدیث شریف میں آیا، علامہ جذری رحمتہ اللہ علیہ نے لکھا کہ جو آدمی ان پانچ کلمات کے ساتھ دعا کرے گا، جو سوال بھی اللہ سے کرے گا اللہ اس کو ضرور پورا فرمائیں گے. وہ پانچ کلمے یہ ہیں، لا الہ الا اللہ وحدہ لا شریک لہ، اللہ کے سوا کوئی معبود نہیں، وہ اکیلا ہے، اس کا کوئی شریک نہیں، لہ الملک و لہ الحمد، اسی کا تمام ملک ہے، اسی کے لیے سب تعریف ہے، وہو علی کل شیء قدیر، وہی ہر چیز پر قدرت رکھتا ہے، لا الہ الا اللہ، اللہ کے سوا کوئی معبود نہیں، ولا حول ولا قوت الا باللہ، اور کوئی بھی طاقت اور کوئی بھی قوت اللہ کی مدد کے بغیر نہیں ہے. ان کلمات کو پڑھ کر دعا کی جائے. اگلا سبق ہے خطبات الاحکام. حکیم الامت مولانا اشرف علی تھانوی صاحب نے امام صاحبان اور علماء کرام کے لیے جمعے کے خطبوں کی کتاب لکھی، جس میں سال بھر کے عربی خطبے، جس میں سے بعض ہمارے علماء کرام امام صاحبان پڑھا کرتے ہیں، اس میں سے تو ان خطبوں میں ان کا ترجمہ تاکہ ہمیں اس کی کچھ فضیلت معلوم ہو جائے. پہلا خطبہ علم دین کی فضیلت. اب یہ ایک منٹ کا سبق ہے لیکن بہت کام کا سبق ہے کہ جمعے کے خطبوں میں یہ مضامین پڑھے جاتے ہیں. ارشاد فرمایا رسول صلی اللہ علیہ وسلم نے، میری طرف سے احکام شریعت کو پہنچاؤ اگرچہ ایک ہی آیت، یعنی تھوڑی سی بات اور چھوٹا سا جملہ ہو، بلغوا عنی ولو آیا. یہ بخاری شریف کی حدیث. دوسری حدیث میں ارشاد فرمایا کہ جو آدمی ایسے راستے میں چلے جس میں علم دین کی جستجو کرتا ہو تو اس کی وجہ سے اللہ تعالیٰ اس کے لیے جنت کا راستہ آسان فرما دیں گے. یہ مسلم شریف میں روایت ہے. اگلی حدیث ہے، جس شخص کے ساتھ اللہ تعالیٰ بھلائی کا ارادہ فرماتے ہیں اس کو دین کی سمجھ عطا فرما دیتے ہیں. یہ متفق علیہ ہے، بخاری اور مسلم. اگلی حدیث فرمایا رسول صلی اللہ علیہ وسلم نے کہ علماء انبیاء کے وارث ہیں اور انبیاء علیہ السلام نے درہم اور دینار کی میراث نہیں چھوڑی، فقط علم کی میراث چھوڑی ہے. پس جس آدمی نے علم لے لیا اس نے بہت بڑا حصہ انبیاء کی میراث کا حاصل کر لیا. یہ الفاظ حدیث کے احمد، ترمذی، ابو داود، ابن ماجہ، دارمی ان کتابوں میں ہیں. اگلی حدیث فرمایا رسول صلی اللہ علیہ وسلم نے، علم کا طلب کرنا ہر مسلمان پر فرض ہے. یہ روایت ابن ماجہ میں ہے. حضرت نے یہاں فرمایا کہ ہر مرد اور عورت پر اپنی ضروریات کے مسائل کا علم سیکھنا لازم ہے، اور علم سے مراد دین کا علم ہے. بس جو لوگ اس حدیث شریف کو دنیاوی علم حاصل کرنے کے لیے اس کو کوٹ کر دیتے ہیں وہ سخت غلطی پر ہیں. جو دین کی فضیلت آئی ہے وہ علم، یعنی علم کی فضیلت، وہ علم دین کی بات ہو رہی ہے. اگلی حدیث فرمایا رسول صلی اللہ علیہ وسلم نے کہ تم فرائض اور قرآن کو سیکھو اور دوسروں کو سکھاؤ، کیونکہ ایک دن میری وفات ہونے والی ہے. یہ ترمذی شریف کی حدیث ہے. تم فرائض اور قرآن کو سیکھو، دوسروں کو سکھاؤ، کیونکہ ایک دن میری وفات ہونے والی ہے. آیت شریفہ کا ترجمہ ہے، یہ آیت ہے سورہ زمر میں، امن و امن و قانت آنا اللیل، آیا وہ شخص بہتر ہے جو رات کے اوقات میں سجدہ اور قیام کرتے ہوئے عبادت میں لگا ہوا ہو اور آخرت سے ڈرتا ہو اور اپنے پروردگار کی رحمت کی امید کر رہا ہو، یا وہ شخص جو کہ نافرمان ہے؟ آپ کہہ دیجئے، قل هل یستوی الذین یعلمون والذین لا یعلمون. آپ کہہ دیجئے کہ کیا علم والے اور بغیر علم والے برابر ہو سکتے ہیں؟ وہی لوگ غور کرتے ہیں جو عقل والے ہیں. یہ خطبات الاحکام کے علم کے خطبے کا ترجمہ ہوا. اصل الفاظ اور عربی کے الفاظ کتاب میں دیکھ لیے جائیں، یہاں پر بطور ترغیب کے لیے یہ مضمون پڑھا گیا. حضرت عارف بالله ڈاکٹر عبد الحی صاحب رحمت اللہ علیہ ان کا سبق ہے شکر کے بارے میں. فرمایا کہ اپنے موجودہ حالات پر قناعت کر کے ہر وقت شکر ادا کرتے رہنا, اپنے رہنے سہنے, ضروریات زندگی, ماحول, گھر والے, ہر وقت دیکھا اور سمجھا کہ جو بھی موجودہ حالت ہے اس میں سب سے بڑی نعمت تو ایمان کی سلامتی پر ہے کہ ہم سب دین اسلام پر ہیں, جو بغیر کسی کوالیفیکیشن کے اللہ نے ہم کو عطا فرمایا. پھر نعمتوں پر نظر کرے, اپنے ماحول کی راحتوں پر نظر کرے, گھر والوں کی عافیت کو دیکھے, دوسروں سے اپنی تعلقات کی خوشگواری کا اندازہ کرے, پھر دل کی گہرائی کے ساتھ ان انعامات پر شکر کرے. اس کے علاوہ جو بھی حالت ہے اگر غور کرے تو لاکھوں بندے خدا اس سے محروم ہیں جو اللہ نے آپ کو دیا, اور اس کو محض اللہ کا فضل سمجھ کر شکر کرے. میں کسی قابل نہیں تھا, اللہ نے سب چیزیں اپنے فضل سے دی. ایک ایک چیز پر قدر کے ساتھ نظر ڈالنے کی عادت ڈالے, یہ کیمیا کا نسخہ ہے, یعنی گولڈن چیز ہے. اور اللہ کا وعدہ ہے کہ جب تم ہماری نعمتوں پر شکر کرو گے تو ہم ان نعمتوں میں ضرور اضافہ اور برکت اور ترقی عطا فرمائیں گے. حضرت نے فرمایا, دیکھو شکر کرنے والا آدمی کبھی اتراتا نہیں ہے. شکر کے اندر اخلاص اور صدق بھرا ہوا ہوتا ہے. جس چیز سے جب بھی خوشی پہنچ جائے شکر ادا کرے, اس طرح عبادت میں حسن اور خوبصورتی پیدا ہوگی اور پوری زندگی خوبصورت بن جائے گی. خوب شکر کیا کرے. اس سے متعلق ایک مضمون ہے کہ غم نہ کیجئے اور ڈپریشن میں نہ رہیے. یہ ڈاکٹر عائد القرنی کا مضمون ہے جس کو مولانا شہباز ندوی صاحب نے ترجمہ فرمایا ہے. اور اس میں حضرت نے لکھا کہ کوئی ایسا شیخ نصیب ہو جائے, ایسا کوئی بزرگ مربی شیخ نصیب ہو جائے جو آدمی کی فطری خوبیوں اور صلاحیتوں کو بڑھا دے اور اس کو سمجھائے کہ بڑا مقصد یہ ہے کہ زندگی میں جتنا بھی ممکن ہو لوگوں کے لیے خیر کا سرچشمہ بنیے, یعنی آپ کی ذات سے دوسروں کو فائدہ ہو جائے. ایسا سورج بن جائیے جس سے روشنی اور محبت اور خیر پھیلے اور آپ کا دل انسانوں کی خیر خواہی اور شفقت سے بھر جائے. آگے حضرت نے وہ ڈپریشن کا علاج, اس میں کوئی عربی کی نظم ہوگی, اس کا ترجمہ کیا ہے, اس کا مفہوم ہے. ایک آدمی کو بہت ڈپریشن ہوا کرتا تھا, ہر چیز کو نیگیٹو بولتا تھا. اس آدمی نے کہا کہ آسمان مردہ اور ترش رو ہے, آسمان کو بھی دیکھ کے پریشان. تو میں نے کہا, یعنی شیخ نے کہا کہ ٹھیک ہے آسمان کو مردہ رہنے دو لیکن تم تو مسکراؤ. اس آدمی نے کہا, افسوس نوجوانی گزر گئی. تو میں نے کہا ٹھیک ہے پھر بھی مسکراتے رہو کیونکہ افسوس کرنے سے زمانہ واپس آئے گا نہیں. اس آدمی نے کہا کہ کاروبار میں بہت کمپٹیشن ہے, میرا حال پیاسے مسافر کی طرح ہے, یعنی کوئی فائدہ نہیں ہو رہا کاروبار میں. پھر اس نے کہا کہ مجھے دشمنوں نے گھیر رکھا ہے, ان کی آوازیں آ رہی ہیں اور مجھے خوش نہیں ہونے دیتے, کمپلینس. تو شیخ نے کہا کہ تم ان سے بڑھ کر ہو, دبھی تو وہ تمہیں ڈھونڈ رہے ہیں. اس نے کہا, دوستوں کو دینا مجھے لازم ہے کہ میں ان کو کچھ ہدیہ دوں اور میرے جیب میں پیسے نہیں ہیں, کمپلینس. تو شیخ نے کہا کہ خوشی مناؤ, زندہ تو ہو, مردوں میں شمار نہیں ہوتے. تو اس طرح وہ آدمی کمپلین لاتا رہا. شیخ نے کہا, جب تک آپ کے اور موت کے درمیان ایک ہاتھ کا ایک بالشت بھر بھی فاصلہ ہے تو مسکرانے کا موقع باقی ہے, کیوں غم کرتے. آگے صحابہ کی مثال دی اور نیک لوگوں کی, کہ ان کا ایمان بلند تھا, ان کے دل نیک تھے, قول کے سچے, علم میں گہرے تھے. انہوں نے مصیبتیں اٹھائیں, بھوک پیاس تکلیفیں اٹھائیں, گھروں سے نکالے گئے, اپنے پیاروں کو چھوڑنا پڑا, اپنی پسندیدہ چیزوں سے ہاتھ دھوئے, مگر وہ اللہ کے پسندیدہ بندے بن گئے. پاکیزگی کی مثال, عزت کی نشانی, قربانی کی علامت ہو گئے. یہ اس وجہ سے کہ انہیں جو بھی بھوک پیاس اور تکلیف پہنچی ان سے, اور جو بھی قدم انہوں نے اٹھائے جس سے بے ایمان کفار ناراض ہوئے اور دشمنوں کو جو بھی نقصان انہوں نے پہنچایا اس کے بدلے ایک عمل صالح لکھ دیا گیا. سورۃ توبہ میں اس طرح کا مضمون ہے. اور ایک آیت کا ترجمہ حضرت نے لکھا کہ اللہ تعالیٰ محسنین کے اجر کو ضائع نہیں فرماتے، ان اللہ لا یضیع اجر المحسنین. تو جیسے بھی حالات ہوں اس میں مسکرانا سیکھیے اور اللہ پاک کا بہت شکر ادا کیجیے، اللہ پاک کا بہت شکر ادا کیجیے. اللہ حضرت شیخ زکریہ رحمۃ اللہ علیہ کے شاگرد ہیں صوفی اقبال صاحب رحمۃ اللہ علیہ، ان کی کتاب ثقالت القلوب یعنی اپنے دل پر کیسے محنت کرنا، اس میں حضرت نے مضامین لکھے کہ جو آدمی دنیا کو محبوب رکھتا ہے سارے مرشد اور مشائخ مل کے اس کو ہدایت نہیں کر سکتے، اور جو آدمی دنیا کو ترک کر دیتا ہے یعنی دنیا کی محبت نہیں رکھتا سارے مفسد اور شرارتی لوگ مل کے اس کو گمراہ نہیں کر سکتے. اس لیے غیر اللہ کو دل سے اکھاڑ کر پھینک دے اور اللہ کی رحمت کو جما دے، اللہ کی محبت کو جما دے. پھر فرمایا کہ بزرگوں کا ارشاد ہے، یہ بہت کام کا مضمون ہے، فرمایا بزرگوں کا ارشاد ہے کہ آخرت میں شریف ہونے کی وجہ سے غیرت ہے، آخرت کے اندر، آخرت شریف چیز ہے اور اس کے اندر غیرت بہت ہے، اور دنیا میں بے غیرتی بہت ہے. اس لیے جس دنیا میں، جس دل میں دنیا ہوتی ہے آخرت اس میں جانا ہی نہیں چاہتی، آخرت کسی سے لڑائی نہیں کرتی، آخرت کے اندر بہت غیرت ہے. اس لیے کسی کے دل میں دنیا ہے تو آخرت کی سمجھ وہاں پہ آئے گی ہی نہیں، سمجھ؟ آخرت جھگڑا کر کے جا کے اپنا قبضہ نہیں کرتی، اس کے دل میں دنیا ہے، آخرت بیچاری نیک، آخرت وہاں جائے گی. اور جس کے دل میں آخرت ہوتی ہے دنیا جھگڑا کر کے اس کے دل میں گھسنا چاہتی ہے، دنیا جھگڑا کر کے اس کے دل میں گھسنا چاہتی ہے. اس لیے کسی کو بھی بے فکر نہیں ہونا چاہیے کہ بھائی میرے دل میں تو آخرت ہے، اب دنیا کہاں، دنیا جھگڑ کر آ رہی ہے، دنیا کو روکو، یعنی دنیا کی محبت کو روکو کہ دل کے اندر نہیں داخل ہو جائے. تو بزرگوں کے ملفوظات ہوتے ہیں. فرمایا کہ انسان کا کوئی سانس اللہ کی یاد سے خالی نہ رہے، ذکر سے خالی نہ رہے. روزانہ آدمی کوئی 24-25 ہزار مرتبہ سانس لیتا ہے ایک دن میں. فرمایا کوئی لمحہ، کوئی سانس اللہ کے ذکر کے، اللہ کی یاد کے بغیر نہ جائے. بزرگوں کے، ہمارے بزرگان، ان کی توجہ، ان کی ماشاءاللہ کیسے کیسے ذکر اذکار میں محنت کر کے ہمارے بزرگان تشریف لے گئے. رسول اللہ صلی اللہ علیہ وسلم کی نظر میں دنیا کی حقیقت، یہ عارف باللہ حضرت شیخ حکیم اختر صاحب رحمۃ اللہ علیہ کا مضمون ہے. انہوں نے مختلف احادیث شریفہ جمع کی جو دل کو نرم کرنے والے مضمون ہیں، اور اس کا ٹاپک رکھا کہ دیکھو رسول اللہ صلی اللہ علیہ وسلم کی نظر میں دنیا کا یہ مقام تھا، اور اس میں مختلف بزرگوں کے ملفوظات بھی تشریح میں لکھے. حضرت خاقانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ 30 برس مجاہدہ کیا، ریاضتیں کی، محنت کی، اس کے بعد یہ معلوم ہوا کہ ایک سانس حق تعالی کی یاد میں مشغول ہونا سلیمان علیہ السلام کی سلطنت سے افضل ہے. ایک سانس اللہ کے یاد میں مشغول ہونا سلیمان علیہ السلام کی سلطنت سے بھی افضل ہے. اور حدیث شریف میں آیا کہ اہل جنت کو جنت میں کسی بات کی حسرت نہیں ہوگی مگر اللہ تعالیٰ سے غفلت کے لمحات، یعنی دنیا میں جو منٹ، جو دنیا میں وقت اللہ کی یاد کے بغیر گزر گیا. حضرت نے یہاں فرمایا، یہ ملفوظ ہے، عربی کی کوئی نظم ہے، اس کا ترجمہ ہے کہ ہم اللہ تعالیٰ کی اس تقسیم پر راضی ہیں کہ ہم کو علم دین عطا ہو اور دشمنوں کو مال ملے، کیونکہ مال عنقریب فنا ہونے والا ہے اور علم دین کی دولت ہمیشہ باقی رہنے والی ہے. اللہ حضرت حکیم الامت رحمۃ اللہ علیہ نے فرمایا کہ دیکھو تقوی کے ساتھ تھوڑی بھی عبادت کرو گے تو بہت برکت ہوگی، اور کثرت عبادت کے ساتھ گناہوں کی عادت ہوگی تو بڑی بے برکتی رہے گی. اس لیے فرمایا کہ ایک گناہ کی عادت کو ترک کر دینا، چھوڑ دینا، لاکھوں تہجد کی نماز سے افضل ہے. گناہ چھوڑو، ایک گناہ کو چھوڑ دینا لاکھوں تہجد کی نماز سے افضل ہے. آگے فرمایا ہے، ترمذی شریف کی حدیث ہے، اس کا ترجمہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے ایک آدمی کو نصیحت فرمائی، پانچ چیزوں کو پانچ چیزوں سے پہلے غنیمت شمار کرو، بڑھاپے سے پہلے جوانی کو، بیماری سے پہلے صحت کو، افلاس سے یعنی غربت سے پہلے خوشحالی کو، اور مشغلوں مشاغل سے پہلے فراغت کو، اور موت سے پہلے زندگی کو. یہ مفہوم ہے یہ حدیث شریف کا. آگے حضرت نے فرمایا تشریح میں کہ دیکھو، اللہ کے ذکر اور نیکیوں کرنے کے لیے سکون اور اطمینان کا انتظار نہ کرو. یہ بہت اہم مضمون ہے، اور بعض اوقات یہ لوگوں کو یہ مشکل پیش آتی ہے، ڈاؤٹ، اور شیطان اور نفس بہکا دیتا ہے. اس بات کو اچھی طرح سمجھ لیجئے. فرما رہے ہیں کہ سکون اور اطمینان کا انتظار مت کیجئے، جس حالت میں بھی ہو فوراً اللہ کی یاد میں لگ جاؤ، کیونکہ اللہ کی یاد سے ہی تو اطمینان نصیب ہوگا. اللہ بذکر اللہ تطمئن القلوب، کہ جب یاد کرو گے، ذکر کرو گے، تب آئے گا اطمینان. اور تم ہو کہ اطمینان کے انتظار میں اللہ کی یاد کو چھوڑ کے بیٹھے ہو، اس کا ریورس کر دیا تم نے. وہ اطمینان آئے گا ہی اللہ کے ذکر سے، اور آپ اس انتظار میں ہو کہ ذرا اطمینان ہو لے تو پھر جو ہے کچھ نیکیاں کریں گے. یہ کس درجے کی نادانی ہے. فرمایا کہ اللہ کا ذکر ہر حالت میں فائدہ دیتا ہے، خواہ دل کی تشویش کے ساتھ ہی کی نہ ہو. دل پریشان ہے. حضرت عارف باللہ نے ایک جگہ ایک مضمون بتایا کہ دیکھو، ایک آدمی ریٹائر ہے، اذان سے پہلے مسجد چلا جاتا ہے، آدھا ایک گھنٹہ بیٹھا، دعا کر کے آیا، تو ایک اس کو اللہ نے موقع دیا، نعمت ہے. لیکن ایک آدمی بیچارہ مسجد کے دروازے بازار میں وہ فروٹ بیچ رہا تھا، اس کا ٹھیلا ہے اوپن، اس کے ساتھ کوئی بچہ بھی نہیں ہے ہیلپ کرنے والا، پڑوس تول رہا ہے، پھل بیچ رہا ہے، کر رہا ہے. اتنے میں اذان ہو گئی. اب اس بیچارے نے کہا، اذان ہو گئی، مجھ کو جانا، یہاں کوئی بیک اپ بھی نہیں ہے، کون بیچے گا خریدے گا. جلدی جلدی گاہکوں کو تول کے دیڑا، جلدی سے اس نے اب ٹھیلا ایک کونے میں لگایا. اب ڈر رہا ہے پتہ نہیں چوری ہو جائے کیا ہو، لیکن اس کا دل مسجد میں اٹک گیا. بھاگا بھاگا بیچارہ آیا آخری منٹوں میں، اور جلدی سے وضو کیا اور نماز میں کھڑا ہو گیا کونے میں. تو اب بتاؤ کہ پہلے والے آدمی کا ثواب زیادہ ہے یا اس کا ثواب زیادہ ہے؟ اللہ کا ولی جو ہے وہ کون ہے بتاؤ. تو فرمایا کہ ذکر آف اللہ کا ہر حال میں مفید ہے، خواہ دل میں تشویش بھی لگی ہوئی. اور آگے یہ فرمایا، یہ بہت اہم مضمون ہے، جو لوگ بھی اصلاح نفس اور تزکیہ نفس اور مشائخ سے ترقی حاصل کرنا چاہتے ہیں. فرمایا کہ سالک کو، یعنی جو سیکر آف ٹروتھ اور گائیڈنس ہے، جو آدمی سیکھنا چاہتا ہے، اس کو ماضی کا غم اور مستقبل کا اندیشہ، پاسٹ اور فیوچر کی فکر، حال کی اصلاح سے محروم کر دیتا ہے. جس کو دوسری جگہ لکھا ہے کہ اصل ہمارا مسئلہ یہ ہے کہ ہم آج کے کام کرتے نہیں، ماضی کی فکر میں پریشان ہے، ہم سے یہ ہو گیا تھا، اور مستقبل کی فکر میں پریشان ہے کہ اللہ جانے کیا ہوگا آئندہ. تو آج کے دن ہمارے کیلنڈر میں ہوتا ہی نہیں، یا تو ہم پرانے زمانے کی بات کر رہے ہیں یا آگے کی فکروں میں لگے ہوئے ہیں، تو آج کو کھو بیٹھے. تو سالک کو ماضی کا غم اور مستقبل کا اندیشہ حال کی اصلاح سے محروم کر دیتا ہے. اس لیے بزرگ فرماتے ہیں کہ دیکھو، ماضی میں اگر آپ نے کوئی گناہ کیا تھا تو بھائی ایک بار دل سے توبہ کر کے بس، پھر بار بار اس کی یاد میں مت لگو. بندہ اللہ کی یاد کے لیے پیدا کیا گیا ہے، نہ کہ گناہوں کی یاد کے لیے. گناہوں کے ذکر کے لیے تھوڑی پیدا کیا گیا، ایک دفعہ توبہ کر کے فارغ ہو جاؤ. اور آئندہ کا انتظار کہ کیا ہوگا یہ نہیں چاہیے. جس حالت میں سانس لے رہا ہے، اسی سانس کو نیک عمل میں لگائے اور گناہ سے بچائے، حال کو درست کرے، اور آج کا کام کل پر مت ٹالو. آج کا کام کل پر مت ٹالو. جیسے بعض لوگ غریبی میں ہیں، وہ مالداری کے انتظار میں ہیں اور اعمال آخرت کی طرف توجہ نہیں کرتے. جو مالدار ہیں، کیا وہ غریبی کے انتظار میں ہیں کہ دولت کو اڑا دیا؟ حالانکہ اس دولت سے آخرت کا مزید ذخیرہ کما سکتے تھے، صدقات سے، نیک کاموں میں. اسی طرح صحت کو غفلتوں میں ضائع کر رہے ہیں، گویا بیماری کا انتظار کر رہے ہیں. اس طرح جوانی کو کھو رہے ہیں بڑھاپے کے انتظار میں، اور زندگی کو ضائع کر رہے ہیں موت کے انتظار میں، وغیرہ وغیرہ. یہ سارا مضمون اس لیے ہے کہ بھائی، غفلت کا پردہ چاک کرو اور نیک کام شروع کرو، آج سے، ابھی سے، فوراً، اسی سانس میں. لوگ کہتے ہیں بچہ ذرا بڑا ہو لے پھر اس کو ادب تمیز سکھائیں گے، لڑکی ذرا جوان ہو جائے اس کے بعد اس کو پردہ کرائیں گے. ٹال رہے ہیں، ٹال رہے، اس کی اب عادت ہی نہیں بنی پردے کی. ذرا بچے بڑے ہو جائیں، اپنے اپنے گھر شادی آباد کر لیں، پھر ہم حج کو جائیں گے. ٹال رہا ہے کام کو. ذرا سا جاب وغیرہ ٹھیک ہو جائے پھر مسجد کو جانا شروع کریں گے، وغیرہ وغیرہ. تو بھائی اس میں رہتا نہیں، فرشتہ آ کے لے جاتا ہے. اس لیے جو کام کرنا ہے کر لینا، एक अरबी के नज़म का तर्जुमा है कि ऐ दोस्त, दुनिया की नेमतों से धोखा मत खाओ, उम्र एक दिन ख़त्म होने वाली है और नेमतें जो भी हैं तुमसे ख़त्म और जुदा होने वाली हैं। जब तुम किसी जनाजे को कब्रिस्तान ले जाओ तो यकीन कर लो कि आज तुम इस जनाजे को उठा रहे हो और कल तुम्हारा जनाजा कुछ उठा कर ले जाएगा। एक बादशाह जंगल में प्यासा था, अल्लाह ने एक बुजुर्ग फरिश्ते को भेजा उसकी तालीम के लिए। उन्होंने कहा पानी चाहिए, एक प्याला पानी दूंगा, क्या इनाम दोगे? बादशाह ने कहा इतना प्यासा हूं मैं, आधी सल्तनत इनाम में दे दूंगा। तो उन्होंने दे दिया पानी पी लो। पानी पीने के बाद उसके पेट में उसका पेशाब रुक गया। तो उस आदमी ने कहा दूसरे ने कि मैं तुम्हारा इलाज कर दूंगा, तो क्या दोगे? तो बादशाह इतनी तकलीफ में था सख्त, उसने कहा कि बकिया आधी सल्तनत भी दे दूंगा। तो इलाज कर दिया। तो उस आदमी ने कहा ले लो अपना मुल्क और सल्तनत की कीमत पहचान लो कि एक प्याले पानी के बराबर भी नहीं है। आइंदा गुरूर मत करना, आइंदा गुरूर मत करना। अल्लाह, सुकून कल्ब किताब है, उसमें तौबा का मजमून है, रिमाइंडर है। दिल को धोने और गुस्ल देने का तरीका, यानी दिल को गफलत से और गुनाह से धोने का तरीका। जब आपने दिल में पक्का इरादा कर लिया कि रब्बे करीम आज मैंने सब गुनाहों से तौबा कर ली, तो समझ लीजिए कि हमने अपने दिल को धो लिया और अल्लाह पाक के करीब हो गए। जब तक गुनाह नहीं छोड़ेंगे अल्लाह पाक का कुर्ब नसीब नहीं होगा। इसलिए सबसे पहले मशायख के पास कोई भी आता है तो पहला काम ये करवाते हैं कि भाई अपने गुनाहों से तौबा करो। शैतान बाज दफा दिल में बात डालता है कि तुम फला गुनाह तो छोड़ सकते नहीं, तो इस काम में क्यों पड़ते हो? तो हम अपने आप को समझाएं कि देखो अगर हम गुनाह नहीं छोड़ सकते तो अल्लाह ताला तो हमसे गुनाह छुड़वा सकते हैं, क्योंकि बंदे के दिल अल्लाह की उंगलियों के दरमियान है। जैसे अल्लाह ताला चाहते हैं दिलों को फेर देते हैं। इसलिए दुआ में आया या मुकल्लिबुल कुलूब या मुसर्रिफुल कुलूब, इस तरह दुआएं मांगी जाती। तो अल्लाह ने अगर दिलों को फेर दिया तो गुनाहों को छोड़ना आसान हो जाएगा। इसलिए तौबा की सच्ची नीयत कर लीजिए और फायदा ये होगा कि आज तक जितने गुनाह किए वो तो माफ हो जाएंगे, पिछला हिसाब साफ हो जाएगा। दूसरा फायदा ये है कि अल्लाह ताला मदद फरमा देंगे तो आइंदा भी हिफाजत फरमा देंगे। तो दो फायदे मिलेंगे और एक फायदा तो लाजमी है ही। इसलिए तौबा ऐसा अमल है जो हर वक्त करना चाहिए, तौबा ऐसा अमल है हर वक्त करना चाहिए। 100 दफा की तौबा तोड़ बैठे तब भी अल्लाह के दर पर आ जाए, अल्लाह का दरवाजा खुला है, तौबा करेंगे तो वहां कबूल होगी। हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह, उन्होंने तफसीर में मैं यामल सुअन युज़ा बिह, तफसीर में आयत के लिखा कि जो गुनाह करेगा उसको उसकी सजा मिलेगी, गुनाह किया तो सजा मिलेगी। अब इस मसले को समझो, फरमाया कि मफहूम यह है कि या तो सजा दुनिया में मिलेगी या आखरत में मिलेगी। दुनिया की सजा यह है कि अल्लाह ताला गुनाहों की वजह से उस पर परेशानियां डाल देंगे और फिर गुनाह माफ कर देंगे। और अगर परेशानी नहीं डाली फिर बंदा अगर खुद तौबा कर ले तो अल्लाह ताला माफ फरमा देंगे। ये भी एक किस्म की सजा ही है कि बंदा दिल में शर्मिंदा हो जाए और अल्लाह से माफिया मांगे। तो फरमाया कि जिस बंदे ने भी गुनाह किया उसको दो में से एक आग में जलना पड़ेगा, या तो दुनिया में नदामत और शर्मिंदगी की आग में जले, अभी अंदर ही अंदर कुड़न हो, नदामत हो, माफी मांगे, तौबा करे तो अल्लाह ताला आखरत की आग से महफूज फरमा लेंगे। और अगर दुनिया में शर्मिंदा नहीं होगा तो आखरत में जलना पड़ेगा। तो अब हजरत फरमाते हैं कि बताओ आसान तरीका कौन सा है, आप क्या चाहते हो? आसान तरीका कौन सा है कि दुनिया में शर्मिंदा होके अल्लाह से मांग लेना माफी ज्यादा आसान है, क्योंकि हम तो आखरत में जलने को बर्दाश्त नहीं कर सकते। हम तो नेमत में पले हुए बंदे बंदियां हैं, हम तो धूप की गर्मी भी नहीं बर्दाश्त कर सकते, जहन्नम की गर्मी कैसे बर्दाश्त कर सकते हैं। इसलिए चाहिए कि तमाम गुनाहों से सच्ची तौबा कर ले और बात ये समझ में आए कि गुनाह तो नजासत है, गंदगी है, और गुनाहों ने मेरे जिस्म को आजा को नजस बना दिया है। और अगर गुनाहों की बदबू अल्लाह ताला जाहिर फरमा देते तो कोई आदमी हमारे पास बैठना पसंद नहीं करता। ये तो अल्लाह की रहमत है कि उसने पर्दे डाल दिए हैं। इसलिए दुआ की जाए कि ऐ अल्लाह, जिस तरह जाहरी नजासतों के ऊपर आपने पर्दे डाल दिए, इस तरह बातिन की नजासतों पर भी पर्दे डाल दीजिए और हमें अपनी रहमत में छुपा लीजिए, हमें अपनी रहमत में छुपा लीजिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। रातों का उठना और अल्लाह से मांगना, रातों को उठने के फजाइल। हजरत अली रदी अल्लाह अन्हो के एक शागिर्द बताते हैं कि अली रदी अल्लाह अन्हो सुबह फजर की नमाज पढ़ा कर बैठ गए और आपके चेहरे से रंज व गम जाहिर हो रहा था, आपके चेहरे से बहुत अफसोस टपक रहा था। सूरज निकलने तक इसी तरह बैठे रहे, यानी जिक्र में, अल्लाह की याद में। फिर फरमाने लगे कि अल्लाह की कसम, मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सहाबा को देखा है, आज उनके जैसा कोई नजर नहीं आता। ये अली रजी अल्लाह फरमा रहे हैं ताबईन के जमाने में, बिल्कुल सहाबा के बाद वाला जमाना है। फरमाया कि आज उनकी तरह कोई नजर नहीं आता। उनकी सुबह तो इस हाल में होती थी कि बाल बिखरे हुए होते, चेहरों पर गुबार आलूद, इन डस्ट पड़ी हुई है उनके चेहरों पर, और जर्द हो जाते चेहरे। क्यों? सारी रात अल्लाह के हुजूर सजदे में पड़े रहते, खड़े खड़े कुरान पाक पढ़ते, खड़े खड़े थक जाते तो एक पांव पर सहारा लेते, कभी दूसरे पांव पर, वो अल्लाह का जिक्र करते, तो इस तरह उन पे कैफियत होती जैसे हवा में दरख्त हरकत करते हैं, और अल्लाह के खौफ से उनकी आंखों से इतने आंसू बहते कि उनके कपड़े तर हो जाते। और एक आज के लोग हैं कि गफलत में रात गुजार देते हैं, आज के लोग हैं कि गफलत में रात गुजार देते हैं। ओवैस करनी रहमतुल्लाह अलैह फरमाते हैं, ये इतने बड़े दर्जे के ताबई थे कि उमर रदी अल्लाह अन्हु को कहा गया कि जब ओवैस आए तो इनसे दुआ कराना। तो ओवैस करनी रहमतुल्लाह अलैह जब कभी शाम होती तो एक दिन फरमाते कि आज की रात रुकू करने की है, और आज से फारिग हो गया ईशा से, तो अब जो है सुबह तक रुकू में ही रहते। लगे आज की रात तो रुकू करने की है, सुबह तक रुकू में। बाज दफा फरमाते कि आज की रात सजदे की रात है, सुबह तक सजदा फरमाते रहते, सुबह तक सजदा फरमाते रहते। हमारे बुजुर्गों ने आखरत की याद में बहुत मेहनत फरमाई है, आखरत की याद में बहुत मेहनत फरमाई है। अब एक सबक जो बहुत आसान है, वो कुरान शरीफ के फजाइल और कुरान सीखने सिखाने के लिए चंद मिनट की तरगीब दी जाएगी। कुरान पाक ऐसी चीज है कि बच्चों ने भी सीखा, बड़ों ने भी सीखा, और बड़ी उम्र के लोगों ने भी कुरान पाक सीखा। मौलाना कासिम नानोतवी रहमतुल्लाह अलैह हज को जा रहे थे पानी के जहाज से, उसमें रमजान हो गया तो तरावी सुनाने की जरूरत पड़ी, तो हजरत रोजाना, पहले हाफिज नहीं थे, रोजाना दिन में पारा याद करके रात को सुना देते, दिन में याद करके रात को सुना देते। तो फरमाया कि 2 साल रमजान में याद हो गया, जब भी याद किया पाव सिपारे के करीब याद हो गया। मौलाना पालनपुरी रहमतुल्लाह अलैह फरमाते थे कि देखो लोग तो बचपन के हाफिज हैं, बचपन में हाफिज किया, और मैं बचपन का हाफिज हूँ। हिंदुस्तान में पानीपत में एक किसान था, खेती बाड़ी करता। अब ये मिसाल इसलिए दी जाती है कि कुरान किन किन लोगों ने हिफ्ज किया। पानीपत में खेती बाड़ी करने वाला एक किसान था, रोजाना सुबह बैल लेकर खेत की तरफ जाता और घर से कुरान पढ़ता हुआ जाता, और सारा दिन काम करते हुए कुरान हिफ्ज बगैर देखे पढ़ते रहते। खेत में काम कितना मुश्किल है, बैल है, उसको हकाना, चारा डालना, तो कुरान खत्म कर लेते रोजाना महीने के 30 दिन, साल के 12 महीने रोजाना एक कुरान खत्म करते। कौन? कोई मौलाना नहीं, किसान है, बस अब काम कर रहा है सब, और कुरान खत्म करने से पहले किसी से बात नहीं करते। इसी तरह एक आदमी जो उसके उसकी तिजारत थी, जूते वगैरह का उसका कारोबार था, तो हाफिज साहब तिजारत करते गांव देहात में जा जा के अपने जूते चप्पल के काम, और हर वक्त कुरान पढ़ते रहते, और पूरे दिन में एक खत्म कर लेते जब तक खत्म ना होता, शहर में दाखिल ना होते। ये सहाबा के जमाने का किस्सा है कि एक नौकर गुलाम थे सालिम नाम के, बाजार में बिक रहे थे, गर्मी है, भूख प्यासे हैं, कोई चीज नहीं, मुसलमान हो गए, आजाद हो गए, मुसलमान हो गए, कुरान सीखा, मस्जिद कुबा में इमाम साहब मुकर्रर हो गए, मस्जिद कुबा में इमाम मुकर्रर हो गए। एक यहूदी खातून मुसलमान हुई तो उन्होंने नमाज पढ़ने के लिए घर में अलग जगह बनाई, खातून का मुसल्ला घर के अंदर, और बेहतरीन कपड़े इस्लामी लिबास सिलवाए, किसी महफिल में जाने के लिए नहीं, बेहतरीन इस्लामी लिबास अबाए सिलवाए, कि अल्लाह के दरबार में खूब पर्दे के साथ बेहतरीन तहारत और तैयारी से हर नमाज के लिए एक जोड़ा घर में सिलवाया, नमाज पढ़ने के लिए जोड़ा सिलवाया, और किसने? यहूदी खातून। बादशाहों का क्या किस्सा है? औरंगजेब आलमगीर कुरान की किताबत हाथ से लिखते, बिस्मिल्लाह अल्हम्दुलिल्लाह से लेके अलिफ लाम मीम से कुल औज़ु बिरब्बिन नास तक बादशाह सलामत अपने हाथ से कुरान लिख रहे हैं। और मुल्क अल्लाह ने कितना बड़ा दिया, आज का इंडिया नहीं, उसमें इंडिया भी था, पाकिस्तान भी था, बांग्लादेश भी था, वो वहां बर्मा से लेके उसमें कहां काबुल तक उनकी हुकूमत फैली हुई। और बादशाह सलामत क्या कर रहे हैं? अपने हाथ से कुरान लिख रहे हैं, किताबत लिख रहे हैं, और बहुत सारे उनके हाथ के लिखे हुए अभी तक महफूज हैं, कीमती नवादरात समझे जाते हैं, उनकी कीमत बहुत ऊंची होती। और रमजान शरीफ आता तो बादशाह सलामत मस्जिद में बैठ जाते और फौज बाहर लगा देते कि देखो मुल्क की कोई खबर अभी अंदर नहीं लाना, अभी मैं इतकाफ में। तो जब बादशाह सलामत ने तरीका अख्तियार किया, लो अल्लाह ने उनको इतनी बरकत दी कि 50 साल तक बादशाह रही, बच्चे बड़े होके बूढ़े हो गए, दादा अब्बा बन गए, लेकिन बादशाह वही चला रहा। तो जिसने भी कुरान की खिदमत की है वो मुअज्जिज़ हो गया, चाहे वो कोई चपरासी है, बादशाह है, फकीर है, अमीर है। हजरत उमर फारूक रदी अल्लाह अन्हो अपनी बहन का कुरान सुन के मुसलमान हुए, फरमाया कि बचपन में तो ठीक से ऊंट चराना भी नहीं आता था कि ऊंट कैसे चराते हैं। उनकी खाला उनको मुट्ठी भर कोई चीज खाने को दे देती थी तो वो उनके लिए वो खिदमत करते थे, ऊंट चराते थे, मगर कुरान और इस्लाम से उनको इतनी इज्जत मिली और मकाम तस्खीर अता हुआ। मकाम तस्खीर क्या मकाम अता हुआ? कि दरियाए नील बहते बहते रुक जाता था हर साल, कि पहले उसमें कोई नौजवान औरत की कुर्बानी करो, उसको डालो और कुर्बान करो तो फिर दरिया बहेगा। एक मुद्दत से रस्म चली आ रही थी। मुसलमान गए मिस्र में तो अमर बिन आस उन्होंने रदी अल्लाह अन्हु उन्होंने खत लिखा कि लोग तो छोड़ छोड़ कर जा रहे हैं, दरिया खुश्क होता जा रहा है, कि यहाँ की एग्रीकल्चर सब खत्म हो जाएगी तो कुछ नहीं मिलेगा, और कहा जाता है कि एक औरत को कुर्बान करके दरिया में डालना है। तो उमर रदी अल्लाह अन्हु ने दरियाए नील को खत लिखा, उमर रदी अल्लाह अन्हु ने दरियाए नील को खत लिखा कि देखो अल्लाह के बंदे उमर की तरफ से, अगर तुम अल्लाह के हुक्म से बहते हो तो बहो, और वरना हमें तुम्हारी जरूरत नहीं। जो अरबी मजमून लिखा है तो मफहूम है, असल अल्फाज दूसरे होंगे, हयातुस सहाबा में देख लिया जाए। उन्होंने लिखा अल्लाह के बंदे उमर की तरफ से कि दरिया नील को खत लिखा और वो पर्चा दरिया में डाल दो। जब पर्चा दरिया में डाला गया, दरिया उसके बाद से आज तक बह रहा है, कभी कोई खराबी नहीं आई। ये किस्से इसलिए पढ़े जा रहे हैं कि जिसने भी कुरान की खिदमत की वो मुअज्जिज हो गया। कुरान पाक के अजायबात कभी ख़त्म नहीं होंगे, हजारों साल से तरोताज़ा दुनिया की हर गली और महल्ले में पढ़ा जाएगा। और हमारे बुजुर्ग और सहाबा के ज़माने में ताबईन वो तो कुरान खोलते तो बेहोश हो जाते। एक बुजुर्ग अगर सूरह ज़िलज़ाल शुरू होती, इज़ा ज़ुलज़िलतिल अर्ज़ु ज़िलज़ालहा, तो वो ये तमन्ना करते, दुआ करते कि या अल्लाह आखिर तक मैं होश में रहूँ, बेहोश ना रहूँ। फ़ज़ाइल अमल में किस्से लिखे हैं कि आयत पढ़ी गई बार बार और पीछे से कहा गया कब तक पढ़ोगे, इतने जिन्नात दुनिया से रुखसत हो गए तुम्हारी तिलावत सुन के। कुरान पाक के अजायबात अल्लाह होता, तो इसमें हमारे अइम्मा फुका का कितना शौक था। इमाम शाफई रहमतुल्लाह अलैह एक रमजान में 60 कुरान खत्म कर लेते, रोजाना दो कुरान खत्म। और इमाम अबू हनीफा रहमतुल्लाह अलैह 40 साल तक ईशा के वजू से फजर की नमाज पढ़ी। ऐसा नहीं था कि दिन में काम नहीं था, उनके तिजारत भी थी, उसको भी देखते थे। और उल्मा फुखा की एक मजलिस मशावरा जिसमें लाखों मसाइल और ये फिक और फतावा कंपाइल होते थे, पूरी मजलिस दिन भर जारी रहती थी 30 साल तक। वो एक अलग अमल है दिन का, और रात का एक अलग अलग, और थोड़ी देर दिन में जहर के बाद कैलुला फरमा लेते थे, उसका भी किस्सा है। तो जिसने भी कुरान की खिदमत की वो मुअज्जिज हो गया। तो अब सवाल ये है हमारे मोहतरम बहनों भाइयों से कि कुरान पाक के होते हुए भी दूसरे किताबों में आपका दिल कैसे लगे? और कुरान की फसाहत और बलागत और ऐसे उलूम हैं कि उन्होंने अरबों को भी आजिज कर दिया, और उलमा ने बलागत के उलूम ईजाद किए जो पढ़ाए जाते हैं आलिम कोर्स में। इसलिए पढ़ाए जाते हैं कि कुरान के अजायबात को समझें, कुरान की अजायबात को समझें। तो जो लोग अरबी जानते हैं, सवाल ये है कि मफहूम जानने के बावजूद आज हम पर ऐसी कैफियत क्यों नहीं आती और कुरान के अजायबात छोड़कर हकीर दुनिया की फिक्र में क्यों पड़े हैं। एक बुजुर्ग थे अल्लामा, बड़ी बड़ी किताबें हदीस शरीफ की हिफ्ज थी उनको, शुरू से आखिर तक पूरी किताब अरबी में, बड़ी बड़ी किताबें, लेकिन कुरान पाक खोलते तो वो फरमाते कि एक एक आयत पर मानी का दरिया उबल पड़ता है, ओशन ऑफ नॉलेज। एक एक आयत देखने से उनको सारी जो हदीस शरीफ और मसाइल की कड़ियां वो मिल जाती, और कहते कि मानी का और मीनिंग का और एक पूरा ओशन एक एक आयत में उनको मिल जाता। तो जितने लोग बहन भाई सुन रहे हैं, सब नियत कर ले कि हम सब पूरा कुरान पाक हिफ्ज करेंगे। नियत कर ली, अब चंद आयतें रोजाना याद कर ली, एक आयत दो दो आयत करके रोज याद कर ले। 70 साल बुजुर्ग को देखा शेखुल इस्लाम, के कभी भी एक मिनट मिल जाए फारिग, गाड़ी में, सवारी में, सफर में, चलते फिरते, मस्जिद आते जाते, फौरन जेब से कुरान निकाला और बच्चों की तरह याद करते हुए जा रहे हैं, जैसे कोई 5 साल का बच्चा, बच्चों की तरह से, यानी हालांकि बहुत मशगूल और दुनिया भर के काम, लेकिन जैसी फुर्सत मिली फौरन जेब से कुरान निकाला और पढ़ना शुरू कर दिया। तो ये दरख्वास्त है हाफिज साहबान के लिए, जो लोग कुरान पढ़ना चाहते हैं, याद करना चाहते हैं, कि उसका हक ये है कि कुरान मजीद को चलते फिरते, उठते बैठते, सोते जागते, घर में, सफर में, गाड़ी में, पैदल में, दुकान में, दफ्तर में, आटा गूंथते वक्त, रोटी पकाते वक्त, कपड़े धोते सीते, नमाज के आगे पीछे, छुट्टियों के दिनों में, गर्ज ये कि हाथ काम में लगे हुए हों और जबान कुरान शरीफ में रखने की मजबूत आदत बनाकर हर वक्त पढ़ते रहना, कुरान शरीफ को हर वक्त पढ़ते रहना। जिसको अच्छा याद हुआ मुअज्जिज़ फरिश्तों के साथ होगा, जो अटकता हुआ पढ़े फिर भी कोशिश करे उसको 2 सवाब मिलेगा। मुसहफ कुरान को देखने का सवाब अलग है, तहारत के साथ पकड़ने का सवाब अलग है, जबान से तिलावत का सवाब अलग है, दिल से समझना, कानों से सुनना। कुरान असल इल्म है, हिदायत, नूर, जिक्र, शिफा, फुरकान, फैसला, बैना और सबूत। नन्हे बच्चे से लेके 90 साल के बूढ़े तक और स्कूल के बच्चों से लेके PhD डॉक्टरेट तक, चपरासी से लेके बादशाह तक, हर एक की रहनुमाई, हिकमत और अल्लाह की मर्जी सिखाने वाला है। बड़ी उम्र के लोगों को तरगीब दीजिए कि अम्मा, इस छोटी सी दुनिया से हमेशा आखरत में ले जाने वाला सबसे अच्छा तोहफा कुरान शरीफ याद कर लीजिए, फरिश्ते आपकी हिफाजत करेंगे और हर नजरे बद, शर और फसाद से बचाएंगे। और जिसने नियत कर ली तो उसको कब्र में, आखरत में कुरान शरीफ का हाफिज उठाया जाएगा। बात सिर्फ नियत की हो रही है, ये कोई टेस्ट और रिजल्ट और नतीजे की बात नहीं हो रही। कुरान शरीफ में ऐसी ऐसी यानी आयात हैं, हर एक के अलग अलग फजाइल, असरार और रमूज, अल्लाहु अकबर, ये वजीफा है, जिक्र है, बरकत है, और उसको सीखना, अमल करना, फैलाना। और अल्लाह ताला दो जहां के मालिक हैं, हर जानदार को रिस्क पहुंचाते हैं, पत्थर तोड़ने वाले को भी रोजी देते हैं, लकड़ी काटने वाले को भी रोजी देते हैं। अगर आप और हम उस बादशाह का कलाम पढ़ेंगे तो हमें रोजी क्यों नहीं देंगे। कुरान शरीफ अल्लाह पाक का दस्तरखान है, अब जो चाहे इससे जितना ले ले, अल्लाह पाक का दस्तरखान है, जो आदमी चाहे इससे जितना ले ले, जन्नत के दर्जों पर पढ़ते कुरान पढ़ते जाओ और जन्नत के दर्जों पर चढ़ते जाओ, तुम्हारा वो दर्जा है जहाँ आखिरी आयत पर पहुंचो। अल्लाह हाफिज कुरान को 10 पासपोर्ट मिलेंगे अपने घराने के बारे में, 10 आदमियों पर जिन पर जहन्नम वाजिब हो रही होगी उनको भी अपने साथ जन्नत में ले जाओ, ऐसे ऐसे दर्जे और उसके फजाइल और बरकात। अल्लाह पाक हम सबको कुरान शरीफ पर मेहनत करने की तौफीक अता फरमाए। दरूद शरीफ पढ़ के दुआ फरमा लीजिए अपने लिए, उम्मत के लिए। ये इज्तमाई माहौल में किसी एक आदमी की दुआ कबूल हो गई तो उम्मीद है अल्लाह पाक सब पे रहमत फरमा देंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات. اللهم انصر الإسلام والمسلمين في كل مكان. اللهم اهد الناس جميعا. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. يا أول الأولين ويا آخر الآخرين ويا ذا القوة المتين ويا أرحم الراحمين يا راحم المساكين برحمتك نستغيث. يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم. اے اللہ آپ سب سے بڑے سب سے سخی مہربان اور کریم. اے اللہ آپ بہت قدرت والے ہیں. اے اللہ آپ کی عزت کے لیے تمام کائنات کی چیزیں جھکی ہوئی ہیں. اے اللہ آپ کی عظمت کے لیے سارے چہرے سجدہ کرتے ہیں. اے اللہ آپ مالک الملوک ہیں, سب سوال کرنے والوں اور دعا مانگنے والوں کے مالک ہیں. اے اللہ آپ سمیع اور بصیر ہیں, سب کچھ دیکھنے والے سب کچھ سننے والے ہیں. اے اللہ آپ کے دربار سے کوئی خالی ہاتھ نہیں لوٹا. اے اللہ ایسا کون ہے جس نے مانگا ہو اس کو نہ ملا ہو. اے اللہ آپ عظمت والے بادشاہ, سب کی دعا ایک ساتھ سن لیتے ہیں. اے اللہ سوال کرنے والوں کا سوال آپ کو تھکا نہیں سکتا. اے اللہ آپ آسمانوں اور زمین کے پیدا کرنے والے, دعاؤں کے قبول کرنے والے. اے اللہ آپ کے حکم کو کوئی ٹالنے والا نہیں, جس کو آپ ہدایت دے دیں اس کو کوئی گمراہ کرنے والا نہیں. اے اللہ جس کی آپ حفاظت فرمائیں اس کو کوئی نقصان نہیں پہنچا سکتا. اے اللہ آپ ڈوبنے والے کو بچانے والے ہیں, ہر مشکل سے نکالنے والے ہیں. اے اللہ آپ کا دروازہ مانگنے والوں کے لیے ہر وقت کھلا ہوا ہے. اے اللہ آپ ہمیں پسند فرما لیں تو آپ کا کرم ہے, آپ کی عطا ہے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. اے اللہ ہمارے بھائی بہن سننے والے پاس پڑوس دور دراز, اے اللہ جس جس کے دل میں جو جو حاجات ہیں, جن جن کے گھروں میں جو پریشانیاں ہیں حالات ہیں, اے اللہ اپنی رحمت سے قدرت سے اے اللہ ہم سب کے مسائل دنیا آخرت کے حل فرما دیجئے. اے اللہ اپنے مقبول بندوں میں شامل فرما لیجئے. اے اللہ اولیاء صدیقین میں شامل فرما لیجئے. اے اللہ پوری امت کو نفع دینے والا علم عطا فرما دیجئے. اے اللہ ہدایت اور عافیت عطا فرما دیجئے. اے اللہ ہر جگہ گھروں میں محلوں میں مساجد میں اے اللہ اکرام اور اخلاص سنت طریقے جاری فرما دیجئے. اے اللہ ہدایت کی ہوائیں چلا دیجئے. اے اللہ ہماری حفاظت فرمائیے آگے پیچھے دائیں بائیں. اے اللہ ہمارے بڑوں کو چھوٹوں کو بچوں کو مردوں کو عورتوں کو اے اللہ علم نافع ایمان یقین کی دولت عطا فرما دیجئے. اے اللہ ہم سب کو اے اللہ پسند فرما لیجئے, دین کی خدمت میں قبول فرما لیجئے. اے اللہ ایمان و عمل کی توفیق دے دیجئے. اے اللہ ہماری قبروں کو جنت کا باغ بنا دیجئے. جو مرحومین دنیا سے رخصت ہو گئے اے اللہ ان کو جنت الفردوس عطا فرمائیے, ان کی قبروں کو جنت کا باغ بنا دیجئے. اے اللہ آپ کی جتنی رحمتیں اور برکتیں اترتی ہیں مساجد میں اور حرمین شریفین میں اور رمضان اور حج اور جمعے کی راتوں میں, اہل اللہ کی مجالس میں, دعوت کے حلقوں میں, اے اللہ آپ کی رحمتیں جہاں جہاں اترتی ہیں اے اللہ ہم سب محتاج ہیں, ہمیں بھی عطا فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعمل صالح متقبل مبرور برحمتك يا عزيز يا غفور. سبحان ربك رب العزة عما يصفون سلام على المرسلين الحمد لله رب العالمين.